الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد وعن أنس بن مالك رضي الله تعالى عنه قال إن كانت الأمة من إماء المدينة لتأخذ بيد النبي صلى الله عليه وسلم فتنطلق به حيث شاءت رواه البخاري كما قال رسول الله صلى الله عليه وسلم صدق الله العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. मदरसे में बैठकर सुनने वाली या मेरी मोहतरमा माएँ बहनें और बेटियां और घरों पर और मिक्सर के ज़रिए से दूर दूर सुनने वाले तमाम सामेईन और सामेआत, काफ़ी हफ्तों के बाद दोबारा अल्लाह पाक ने मुझे आपके सामने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बातों को दरस हदीस रियादुस सालिहीन को बयान करने की तौफीक अता फरमाई। कुछ छुट्टी की वजह से मैं हाजिर न हो सका। अल्लाह पाक मुझे और आपको सही सच्ची बात कहने के बाद सुनने की और सुनकर उस पर अमल करने की तौफीक अता फरमाए। आखिरी बयान जो हुआ था उस पर, उस बयान में बात कर रहा था तवाजु के बारे में, आजिजी के बारे में। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की आजिज़ी बहुत ही अजीब कि आप समझ नहीं पाते हैं। इतने बड़े नबी होकर हदीस में आता है बुखारी शरीफ और मुस्लिम शरीफ में कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब बच्चों के पास से गुजरते थे तो खुद नबी सल्लल्लाहु अलैहि वसल्लम उनको सलाम फरमाते थे। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम इतनी बड़ी शान वाले, लेकिन क्या फरमाते थे, तवाजु इतना था कि छोटे छोटे बच्चों को पहले से सलाम फरमाते थे। और हमारे अकाबिरीन की भी यही आदत रही है, वरना यह बहुत मुश्किल मसला है। अगर कोई मालदार आदमी हो या कोई किसी मजदूरों का आका हो तो देखो वो खुद इंतजार में रहता है कब ये मेरा पैर चाटे और कब मुझे सलाम करे और कब मेरे सामने बैठे। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का तवाजु इतना जबरदस्त, और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने जो आखिरी हदीस मैंने बयान की थी उस वक्त फरमाया कि वमा तवाज़ा अहदुन लिल्लाहि इल्ला रफ़ाहुल्लाह, जो आदमी तवाजु इख्तियार करेगा तो अल्लाह तबारक व तआला उसके दरजात को बढ़ा देंगे, उसको बहुत बुलंदी अता फरमाएंगे। आदमी तवाजु इख्तियार करने से छोटा नहीं होगा, अल्लाह की निगाह में बहुत बड़ा हो जाएगा। 10 आदमी उसका एहतराम करते हैं, तवाजु करेगा तो हजारों में हजारों लोग उसके एहतराम और इज्जत करने वाले हो जाएंगे। तवाजु इतनी बड़ी चीज है। इसीलिए हदीस जो भी मैंने आपके सामने पढ़ी मेरी माए और बहने, अजीब, बहुत सी मरतबा हम घर में दाखिल होते हैं, हस्बैंड हो या बीवी हो या माँ हो या बाप हो, हमें याद नहीं रहता, घर में सिर्फ बच्चों को छोड़कर हम कुछ काम के लिए गए हैं, वापस आते हैं तो सलाम नहीं करते। हमें चाहिए कि हम खुद सलाम करें घर में दाखिल होते ही। और अगर किसी गरीब आदमी को और किसी छोम से छोटे आदमी, चाहे वो माल के एतबार से हमसे छोटा है, चाहे वो दुनियावी डिग्री वगैरह के एतबार से हमसे छोटा है, हमें चाहिए कि जब भी उसको जरूरत पड़े उसकी खिदमत करनी चाहिए और उसके काम में अपने हाथ को बटाना चाहिए और उसकी मदद करनी चाहिए। यह हदीस जो आपने अभी मैंने आपके सामने पढ़ी है, फरमाया मदीना मुनव्वरा की बानियों में से कोई बानी अगर आपका हाथ पकड़ लेती कि मेरा फला काम है चलो, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम उसके साथ चल पड़ते थे और उसका काम पूरा कर देते थे। कहां बानी है, उसका कहां दर्जा है? एक आजाद औरत की बात नहीं कर रहा हूं, एक बांडी होती है, गरीब गरीब लड़की औरतें होती है और वो बांडी है। उस जमाने में बांडियों का दर्जा आजकल के मजदूरों से बहुत कम दर्जे। आजकल का मजदूर तो अपने कमाने का हक रखता है, उस जमाने की बांडिया और बांडी और गुलाम कुछ भी कमाते थे, सब मालिक का होता था, अपना एक पैसा नहीं होता था। आजकल तो मजदूर कमाते हैं तो फिर उनको पैसा सब कुछ, उस जमाने में कोई चीज नहीं। हाँ अगर आका अपने खुशी से उसको कुछ दे तो ठीक है, यहां तो काम करने वालों को शाम को उसका वेजेस मिल जाता है। उस जमाने में बांडी का दर्जा नहीं होता था, गुलाम का, बल्कि इतना छोटा दर्जा कि चाहे वो एक जूता बेच कर लाए वो सारा पैसा आका का या अपने मास्टर का होता था, अपनी आकानी का होता था। फिर भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के अखलाक देखो। और मैं एक बात जरूर कहा करता हूं हर वक्त कि कुरान करीम में आप देखिए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पूरी अहादीस के जखीरे में देखिए आप, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की नमाजें कितनी आला होती थी, कितने सिपारे पढ़ लेते थे तहज्जुद में कि वो लंबी नमाजों की वजह से आपके पैर सूज जाते थे। और रोजों का ये आलम था कि सहाबे किराम को फरमाया तुम नहीं रख सकते, मुझे तो मेरा अल्लाह खिलाता है और पिलाता है। कहीं के दिन तक रोजे, न दिन में खाना न रात में खाना। हजरत उम्मुल मोमिनीन आयशा फरमाती है कि घर में तशरीफ लाते थे और पूछते थे आयशा घर में कुछ खाना है, फरमाती थी कुछ नहीं है, तो कहा चलो मैंने रोजे की नियत कर ली। इतने रोजे अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, और शाबान के तो अक्सर मैं समझता हूं 20-25 दिन, बल्कि बाज रिवायत में पूरा महीना, बाज रिवायत में अक्सर उस महीने में रोजा रखा करते थे। तो आपकी रोजे की हालत थी, आपके ये उमरा, चार उमरा किए और आपके साथ हजारों की तादाद में सहाबाए किराम थे। हज में देखो 1 लाख से ज्यादा सहाबाए किराम आपके साथ थे। आपकी चैरिटी के हदीस में आता है ऐसा लगता था जैसे पानी बह रहा है, रमजान में इतना सदका करते, आपने कभी देखा होगा पानी बहता है तो कैसा जाता है पास। आपकी चैरिटी का ही आलम था कि आप पानी बहने की तरह, कि यहां तक के फरमाते हैं अगर कोई मुझे ओहद पहाड़ के बराबर भी माल दे दे उसको मैं तकसीम करना शुरू करूंगा, शाम तक उसको खत्म कर दूंगा, अपने पास सिर्फ इतना रखूंगा जिससे मैं अपना कर्ज अदा कर सकूं। आपकी सदके का ही आलम और आपके और इबादतों का ही आलम, खिदमत का आलम। लेकिन आप देखिए पूरे कुरान में अल्लाह पाक ने इन तमाम को तो बयान नहीं किया, खास कर जो बयान किया है वो सूरह नून वल कलम में, वइन्नक लअला खुलुकिन अजीम। मेरे नबी आप तो बहुत बड़े हुस्न अखलाक वाले हैं, बहुत बड़े दर्जे, यानी आपके अखलाक की अल्लाह पाक ने तारीफ की है। इसीलिए एक आदमी आया हजरत सलमान फारसी रजी अल्लाह तआला के पास और कहा कि तुम्हारे अल्लाह ने कुरान में यूं फरमाया लअला खुलुकिन अजीम। आपके अल्लाह जब लफ्ज अजीम कहे तो उसका दर्जा कितना बड़ा होगा। सुबहान रब्बिल अजीम, हम नमाज में कहते हैं ना अल्लाह की तारीफ सबसे बड़ी है, अल्लाह की पाकीज़गी हम बयान करते हैं सबसे बड़ी, ऐसा कोई नहीं है। वही लफ्ज अजीम है अल्लाह पाक ने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के लिए इस्तेमाल फरमाया। तो फरमाया आप बताइए वो कितने अखलाक थे, फरमा मुझे नहीं पता है, जाओ हजरत बिलाल के पास। हजरत बिलाल के पास गए क्योंकि वो तो इतनी परेशानी की आलम में उन्होंने कलमा नहीं छोड़ा, एक अल्लाह को मानते रहे, शायद उनको पता होगा। जब उनके पास गए तो उन्होंने कहा मुझे पता नहीं है, जाओ उनकी बेटी फातिमा ज़हरा रज़ी अल्लाह ताला अन्हा समझाएगी कि खुलुक अज़ीम क्या है। जब वहां पहुंची, पहुंचा वो आदमी यहूदी,
तो उस हजरत फातिमतुज़्ज़हरा नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटी से पूछा। हजरत फातिमतुज़्ज़हरा ने फरमाया मुझे नहीं पता, जाओ हजरत अली मेरे शौहर से पूछो। सैयदना अली अल-मुर्तज़ा रज़ियल्लाहु ताला अन्हु के पास वो यहूदी आया और उसने सवाल किया कि कुरान में अल्लाह कह रहा है खुलुकिन अज़ीम, आपके अखलाक बहुत बहुत बढ़िया थे, बहुत बड़े थे, कितने बड़े थे जरा बताओ। हजरत अली रज़ियल्लाहु ताला अन्हु ने उनको बिठाया, यहूदी को बिठाया और कहा सुन, अल्लाह ने कुरान में दुनिया के लिए क्या लफ्ज इस्तेमाल किया है? दुनिया के लिए अल्लाह ने फरमाया वमा हादी हयात दुनिया, वहां कुरान में है इल्ला कलील, दुनिया को अल्लाह पाक ने कलील कहा। मैं आपसे सवाल करता हूं क्या आपने कभी पूरी दुनिया देखी है? जिंदगी के 50 साल हो गए, 60 years, 70 years, 100 साल का हो जाता है, कभी भी किसी ने पूरी दुनिया नहीं देखी, ईस्ट टू वेस्ट और मगरिब से लेकर मशरिक तक हर चीज। एक तो सफर करना यहां से वहां, लेकिन हर हर जगह जाना, फिर दुनिया के अंदर में कितने सोना चांदी पेट्रोल ये और वो और कॉपर, और दुनिया के अंदर में दीनार और रियाल और क्या और क्या और क्या नहीं है, इन तमाम चीजों को मिलाओ, सारी गाड़ियां, सारी ट्रेन, सारे ये फ्लाइट, ये जितने प्लेन और जितनी भी ट्रक हैं और गाड़ियां, ये सब को मिलाओ, ये सब के सब मताउन कलील है। अल्लाह फरमाते हैं दुनिया की हर चीज को मिलाओ ये कलील है, कलील। तो तुम गए हैं दुनिया में? हजरत अली ने पूछा तुमने पूरी दुनिया देखी है जो कलील है? कहा नहीं देखी। बोला तूने कलील को नहीं देखा तो तू अजीम को कैसे देख सकता है? मेरे नबी के अखलाक तो इतने बड़े हैं, लेकिन उस नबी की हालत देखो, एक बांडी हाथ पकड़ कर कहती है मेरा फला काम है चलो। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम उस बांडी का काम को पूरा कर देते हैं। ये बुखारी शरीफ की हदीस है, फरमाया मदीने की बांडियों में से कोई भी बांडी आपका हाथ पकड़ लेती और अपनी जरूरत के लिए जहां चाहती ले जाती। ये हाथ पकड़ने से हकीकतन हाथ पकड़ना मुराद नहीं, बल्कि इशारा है कि जो भी आपसे किसी काम किसी किस्म की बात करती, अल्लाह के नबी चलो मेरे साथ मेरा फला काम कर दो, हाथ पकड़ने से हाथ पकड़ के ले गए। यानी मुहद्दिसीन फरमाते हैं ये रिवायत बुखारी की इसकी शरह में बयान किया है, रौज़तुल मुत्तकीन में दूसरी जिल में बयान फरमाया सफा नंबर 152 पर 154 पर यह बयान किया है कि जब कभी कोई अतना से आदमी इशारा करता हजरत मेरा फुना काम है, मेरे फुनी जगह जरूरत है आप चलिए, फुना जगह जरूरत आप चलिए, तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम पहुंच जाते और उनका काम कर देते थे। फतन तली को भी हाई सुशा अपनी जरूरत के लिए जहां चाहती ले जाती, और एक रिवायत में फतन तली को भी विहाज तिहा, आप लोगों आप सल्लल्लाहु अलैहि वसल्लम के लोगों की हाजत और जरूरत पूरा करने का शौक होता था। एक तो है चले जाती और एक आप चाहते थे कि मैं लोगों का काम पूरा करूं, ये थी ये है तवाजू। और अगर मैं कहने जाऊंगा तो जितने मर्द लोग सुन रहे हैं फिर बड़ा मसला हो जाएगा। देख लीजिए हदीस में बुखारी शरीफ में क्या फरमाया है, हजरत आयशा रजी अल्लाह ताला अन्हा फरमाती है आप अपने घर में काम करते थे। क्या फरमाते हैं, मा कान नबी सल्लल्लाहु अलैहि वसल्लम यसनाउ फी बैती कालत कान यकून फी मेहनत मेहनति अहलीह यानी खिदमत अहली। हजरत आयशा ने फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम अपने घर वालों की खिदमत में भी लगे रहते थे, बाहर से सौदा ले आए, घर में कुछ जरूरत पड़ी काम को बिठा दिया हाथ में, और जब नमाज का वक्त हो जाता था तो आप तशरीफ ले जाते थे मस्जिद में, नमाज का वक्त होता था फिर कोई। हजरत आयशा फरमाती ऐसा लगता था कि आप हमसे अनजाने हैं, जाने पहचान नहीं है, इतनी नमाज की फिक्र होती थी। जब घर में होते तो खिदमत में लगे रहते, जैसे ही अजान हुई भागे, सुन्नत में लग जाते थे और फर्ज नमाज की फिक्र पर। और एक रिवायत में है और वो रिवायत इमाम अहमद बिन हंबल ने नकल फरमाई है, फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अपना कपड़ा फट जाता था तो सुई धागा लेकर खुद सी लेते थे, जूटा अगर टूट जाता तो उसको खुद सीते थे, यानी उसको बनाते थे। अभी आजकल तो टूटा तो दूसरा मिल गया, लेकिन अल्लाह के नबी की जिंदगी तो देखिए। एक रिवायत में आता है कि आप बकरी का दूध खून निकालते थे, आज तो लोग उसको ऐब समझते हैं, घर में बैठकर कपड़ा सीना अपना ऐब समझते हैं, तो अपनी खिदमत भी खुद ही कर लेते थे। कोशिश करनी चाहिए अपनी जो जरूरत की चीज है वो खुद कर लिया, अपनी जो जरूरत की चीज है वो खुद कर लिया। अल्लाह ने अमल की तौफीक अता फरमाए। तो इतना ज्यादा तवाजू और आजिजी के घर का काम काज करना, ये भी आपका बेहतरीन नमूना है उम्मत के लिए। आप कभी भी शर्म और आर महसूस नहीं करते थे। आप लोग जाएंगे घर पर तो खैर नहीं है। तो नमाज का वक्त होता तो नमाज के लिए आप तशरीफ ले जाते थे। इसका क्या मतलब है? इसका मतलब फरम्मा हजरत सलातु खरज इला सलाती, घरेलू मसरूफियात इतनी भी न करे, इतना भी काम में मशगूल ना हो जाए कि नमाज का होश न रहे। नमाज चली गई, बस नमाज का होश ही नहीं है। जब अल्लाह की इबादत का वक्त आ जाए सब कुछ छोड़ छाड़ कर चले जाए। ये इससे मालूम होता है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का तवाजु और आजिजी, इतनी इबादत करने के बाद भी। अब हम तो क्या करते हैं, अल्लाह ताला ने अगर नमाज पढ़ने की तौफीक दे दी, कुछ रोजे रखने की तौफीक दे दी, तो हम उस सबसे पहले तो उस नमाज को दूसरों के सामने बयान करते हैं कि अल्हम्दुलिल्लाह नमाज की पाबंदी हो रही है, मैं रोजे भी रख रहा हूँ, फुला मैंने नमाज पढ़ी थी और मैं तो अभी नमाज पढ़कर बुजुर्ग बन गया। जैसा कि अरबी में कहावत है, अरबी में है सल्लल हाय को रकाते नहीं मंतजर वाही है, एक जोलाहा कपड़ा बुनने वाला, कपड़ा बनाने वाला जोलाहा या जो जूटे सीने वाला, एक मरतबा दो रकात नफल पढ़ने को उसको मौका मिल गया। अरबी में कहावत है सल्लल हाय रकातैनी, दो रकात नमाज पढ़ने का उसको मौका मिल गया, तो उसके बाद वो बैठा रहा कि कब मुझ पर वही उतरे। वंतजरल वही, अब वही के इंतजार में है। उसने ये समझा कि मैंने जो अमल किया है वो इतना बड़ा आला दर्जे का अमल है कि उसकी वजह से अल्लाह की तरफ से अब क्या होगी, मेरी तरफ वही नाजिल होनी शुरू हो जाएगी। लिहाजा न तो ये करो कि अपने अमल को बहुत बड़ा समझो कि आई एम समथिंग, मैं बुजुर्ग बन गया, और अपने लिए बड़ा एजाज तजवीज करने लगो, और न अपने अमल को इतना हकीर समझो कि आप नाशुक्री पर आ जाओ। जैसा कि लोग कहते हैं मेरी नमाज क्या है भाई, मेरा क्या ठिकाना है, बस ये उठ बैठ है। क्या कहते हैं, उठ बैठ है? नहीं, अल्लाह का शुक्र अदा करो। अल्लाह पाक ने, लोगों को भी कहने की जरूरत नहीं, लेकिन अल्लाह का शुक्र अदा करो कि अल्लाह का शुक्र है। जैसे कहते हैं भाई आजकल कैसा चल रहा है, अरे भाई जाने दो ना यार, बिल्कुल ग्राहक नहीं आते, कस्टमर आते ही नहीं बहुत है। काश के यूं कह देता अल्लाह का शुक्र है, अल्हम्दुलिल्लाह कुछ हो जाता है, तो उस शुक्र पर अल्लाह ताला उसका रास्ता खोल देता। एक साहबी से पूछा रात कैसी गई, अल्लाह के अभी बस ऐसी। फिर पूछा रात कैसी गई, कैसे सुबह सुबह की तुमने, ऐसे। फिर तीसरी बार पूछा, फरमा अल्लाह का शुक्र अल्हम्दुलिल्लाह, फरमा मैं इसी जुमले का इंतजार कर रहा था कि तू जबान से जुमला कहे। कितने हमें काम कर रहे लेकिन कभी हम ये जुमला इस्तेमाल नहीं करते, अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है। कुछ भी हो चाहे भाई, हमारे अकाबिरीन को जब बुखार आता था और बदन में कहीं दर्द होता था तो यूं कहते थे कि बस ये घुटने में दर्द है, बस अल्लाह का शुक्र है, बाकी मेरा सारा बदन ठीक है, लेकिन अल्लाह का शुक्र अदा करते। मालूम होता है लेकिन शकर तुम लज़ीदन्नकुम, अगर आदमी शुक्र करेगा तो जो है वो भी अल्लाह पाक उसको दूर कर देगा, यानी जो मुसीबत है अल्लाह उस मुसीबत को दूर करके अल्लाह सेहत और आफियत अता फरमाएंगे। तो ऐसे अल्फाज मत कहो कि नमाज की तौहीन हो कि बस उठक बैठक है, मेरी तो नमाज ही क्या है, तो उठक बैठक है जी। बल्कि यूं कहो میں تو اپنی ذات میں کچھ بھی نہیں کر سکتا، اللہ کا کرم ہے کہ انہوں نے مجھے نماز پڑھنے کی توفیق دیا۔ ایسے الفاظ بولنے چاہیے تاکہ اللہ خوش ہو۔ بہت سے لوگوں کی زبان سمجھ میں آئی بات، اور ایک تو آدمی کرتا ہی نہیں پھر بھی اپنے آپ کو ماشاءاللہ، جیسے حضرت تھانوی رحمت اللہ علیہ ایک گاؤں میں چلے گئے اور پوچھا کیا نام ہے بھائی، تو انہوں نے کہا حاجی ابراہیم۔ کیا کہا؟ حاجی ابراہیم۔ اب زندگی میں ایک حج کر لیا، اپنے آپ کو کیا کہنے لگا؟ حاجی ابراہیم، بلکہ یوں کہہ دیتا حاجی ابراہیم۔ حاجی لگانا کوئی ضروری تھا؟ کوئی ضروری ہے؟ نہیں۔ جیسے اگر مفتی کی سند میرے پاس ہے یا عالم کی سند ہے اور حافظ کی سند ہے، قاری کی میرے پاس سند ہے، اور مجھے کوئی انکل کہے اے میرے کو مفتی بولنا، میرے کو اب مولوی صاحب بول، بس۔ حضرت تھانوی نے ان سے پوچھا بھائی کیا نام؟ حاجی ابراہیم۔ پھر تھوڑی دیر کے بعد اسی بوڑھے نے حضرت سے پوچھا تمہارا کیا نام ہے؟ کہا میرا نام نمازی اشرف علی۔ اشرف علی تھانوی تھا نا، میرا نام کیا ہے؟ نمازی۔ بھائی نمازی بھی کوئی نام ہوتا ہے، حاجی بھی کوئی نام ہوتا ہے تمہارا؟ حضرت نے کیا فرمایا؟ تو نے تو ایک حج کی اور حاجی کہنے لگا، میں نے تو روزانہ نماز پڑھتا ہوں تو میں اپنے آپ کو کیوں نمازی نہ کہوں؟ یعنی اس کی تنبیہ کی ہے حضرت نے۔ یہ چیز ہے، بہت سارے لوگ چاہتے ہیں اس کو حاجی صاحب کہو تو خوش ہے، اور اگر حاجی صاحب نہ کہو، انکل کہہ دیا یا آنٹی کہہ دو، موت آ گئی، مر گیا۔ اتنا زیادہ نہیں، یہ بات بالکل توازن کے خلاف۔ ہاں یوں کہنا چاہیے کہ میں تو اپنی ذات میں کچھ بھی نہیں کر سکتا، لیکن اللہ کا کرم ہے کہ انہوں نے مجھے نماز پڑھنے کی، تہجد پڑھنے کی، روزہ رکھنے کی، زکات دینے کی، صدقات دینے کی، عمرہ کی اللہ پاک نے مجھے توفیق دی ہے، الحمدللہ۔ یہ اللہ پاک نے مجھے توفیق دی، میں نے پڑھ لیا۔ اس لیے اللہ کی طرف سے جب بھی کسی عبادت کی توفیق ہو جائے تو دو کام کیا کرو، یہ بات لکھ کر لے جاؤ میری مائیں اور بہنیں، جب بھی اللہ تعالیٰ کوئی بھی عبادت کرنے کی توفیق دے تو دو کام ضرور کرو۔ ایک کیا ہے؟ شکر ادا کرو۔ نمبر ایک کیا ہے؟ شکر۔ اللہ تعالیٰ نے مجھے اس عمل کی توفیق دے دی، ورنہ ہزاروں لوگ ہیں جن کو یہ کام کرنے کی توفیق نہیں ملی۔ اب ایک آدمی نے مدرسہ بنایا تو یوں کہہ دو اللہ پاک نے مجھ سے یہ کام لیا ہے، یہ اللہ کا شکر ہے، ورنہ اور بھی کوئی کر سکتا تھا، لیکن اللہ کی توفیق سے میں نے یہ کام کیا ہے، تو یہ اللہ تبارک و تعالیٰ کا کرم ہے کہ اس نے مجھے توفیق دی۔ تو ایک کام کیا ہے؟ شکر۔ کوئی بھی نیک کام کرو، چھوٹا ہو یا بڑا، چاہے تم نے ایک پینی اللہ کے راستے میں دی، اللہ کا شکر ہے میں نے لی، اللہ کا شکر ہے میں نے قرآن کی تلاوت کی، اللہ کا شکر ہے میں نے فلاں سورت یاد کر لی، اللہ کا شکر ہے میں نے یہ کام کر لیا۔ ایک کام تو یہ کرو۔ نمبر دو، استغفار کرو کہ جو کچھ غلطی میرے اس کام میں ہوئی ہے، میرے اس عمل میں ہوئی ہے، اللہ تعالیٰ معاف کر دے۔ میں عمرہ کے لیے گیا فار ایگزامپل، اور یوں کہ اللہ پاک تیرا شکر ہے کہ اس نے مجھے عمرہ پڑھنے کی توفیق عطا فرمائی، پھر اس کے بعد اللہ سے کہو اللہ اس عمرہ میں کوئی کمی کوتاہی ہو گئی ہو اللہ تم معاف بھی کر دے۔ تو ان دو عمل کی برکت سے کوئی بھی تمہارا عمل ہو قبول کر لیں گے اللہ پاک۔ اللہ کیا کر لیں گے؟ قبول کر لیں گے۔ بہت زبردست عمل ہے یہ، بہت آسان ہے۔ آدمی روزانہ نیک عمل کرتا ہے، ارے بھائی نماز پڑھتا ہے، فرض نماز کے بعد مرد بھی پڑھتا ہے، عورت بھی پڑھتی ہے، بیٹھ کر کے پہلے کیا ہے بھائی؟ اللہ اکبر۔ سلام پھرنے کے بعد اللہ اکبر، پھر تین بار کیا ہے؟ استغفر اللہ، استغفر اللہ، استغفر اللہ۔ حضرت تھانوی رحمت اللہ نے فرماتے ہیں اللہ نے اس کی نماز کو قبول کر لیا۔ کیوں؟ اس لیے کہ اللہ اس کی نماز کو قبول کر لیتا ہے، اس لیے کہ اس نے اللہ کا شکر ادا کیا کہ میں تو کچھ نہیں کر سکتا، اللہ تو ہی سب سے بڑا ہے، تیرا حق کیسے ادا کر سکتا ہوں، لیکن پھر بھی تو نے کیا ہے؟ توفیق دی ہے تو میں نے نماز پڑھ لی۔ اب استغفر اللہ، استغفر اللہ، استغفر اللہ، اس عمل میں کوئی کمی کوتاہی ہو تو اللہ کیا کر دینا؟ معاف کر دینا۔ یہ عمل ہے۔ ہمارے دلوں میں ہر وقت ایک کوشچن رہتا ہے، آپ سب کے دلوں میں ہوگا، ہماری مائیں اور بہنیں اکثر उनके दिलों में क्वेश्चन होता है कि इतने दिन से मैं नमाज पढ़ रहा हूं जब से बालिग हुआ, इतने दिन से मैं तस्बीहात पढ़ रहा हूं तस्बीहात फातिमी, और इतने इतने मैंने जिक्र किए हैं, इतने मामूलात पूरे किए हैं, इतनी मैंने नफले पढ़ी है, इतनी तहज्जुदें पढ़ी है, इतनी इशराक और चाश्त पढ़ी है, लेकिन दिल की हालत में तब्दीली क्यों नजर नहीं आती? एक सवाल होता है, मैं इतने नेक और नेक आमाल करता हूं लेकिन दिल की हालत में तब्दीली क्यों नजर नहीं आ रही है, कोई कैफियत क्यों पैदा नहीं हो रही है? अब तक मैं तुम्हें हवा में उड़ने वाला बन जाता। लेकिन याद रखो, और यह बात अपने दिल में लिख कर ले जाओ, याद रख लो कि यह कैफियत हरगिज़ मकसूद नहीं है। यह कैफियत मकसूद नहीं है कि भाई हर वक्त करने से आदमी कहां से कहां पहुंच जाए, नहीं, ये कैफियत मकसूद नहीं है। जो कुछ अमल की तौफीक हो रही है ये अल्लाह तबारक व ताला की तरफ से इनाम और प्रेजन है। ये क्या है? इनाम है। और ये जो फिक्र होती है कि ये अमाल पता नहीं कबूल होते हैं कि नहीं, ये खौफ दिल में होना चाहिए। ये नहीं होना चाहिए कि भाई मैं इतने बड़े दर्जे पर क्यों नहीं पहुंचा, बल्कि खौफ क्या होना चाहिए कि मुझे पता नहीं कि मेरा यह अमल कबूल हुआ या नहीं, ये खौफ दिल में होना चाहिए। जैसे साहबे किराम तहज्जुद पढ़ने के बाद रोते थे तो हजरत आयशा रज़ियल्लाहु अन्हा ने पूछा, या रसूल ये रोटी क्यों है, अभी तो तहज्जुद पढ़ी उन्होंने। फरमाया ये रोटी इसलिए है कि इन्होंने तहज्जुद पढ़ी है, अल्लाह से रोकर दुआ कर रहे हैं अल्लाह इसको कबूल कर लेना, क्या मालूम कबूल हो या ना हो, अल्लाह से रोकर दुआ कर रहे हैं कि अल्लाह इसको कबूल कर लेना। ये खौफ दिल में होना चाहिए और ये सोचे कि अपनी जात में तो ये अमल इस काबिल नहीं था। मैं कहा भाई इस काबिल कि उसको अल्लाह की बारगाह में पेश करूं मेरी नमाज जी, मैं इसको अल्लाह के सामने पेश करूं पूरे वसवसों से भरी हुई। लेकिन जब उसने उस अल्लाह ने अमल की मुझे तौफीक दे दी और मैं दरस रियादुस सालिहीन में हाजिर हो गया तो उसकी रहमत से यह उम्मीद भी है कि वो कबूल भी कर लेगा, वरना मेरी क्या मजाल थी कि यहां आके बैठूं, मेरी क्या हैसियत थी कि मैं दर्श में आकर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बात सुनूं। वो उसने मुझे तौफीक दी है और मैं आ चुकी हूं तो मुझे अल्लाह की रहमत से उम्मीद है कि मेरा आना चलकर मस्जिद में और बैठना और दर्श को सुनना ये अल्लाह ताला मेरी उम्मीद है कि इस अमल को क्या करेगा, कबूल कर लेगा। हाजी इमदादुल्लाह साहब रहमतुल्लाह अलैह, अल्लाह ताला उनके दर्जात को बुलंद फरमाए, उनसे किसी ने सवाल किया कि हजरत इतने दिन से मैं नमाज पढ़ रहा हूं 40 साल 50 साल से, मालूम नहीं अल्लाह की यहां भी कबूल होती है या नहीं, कबूल मेरी नमाज हुई या नहीं। हजरत ने जवाब फरमाया, अरे भाई अगर ये नमाज कबूल न होती तो दूसरी बार अल्लाह पढ़ने की तौफीक भी न देता। मैं जोहर में आया फिर असर में आया तो ये उम्मीद है अल्लाह पाक ने मेरी जोहर को कबूल कर ली, मुझे असर पढ़ने की तौफीक दी है। जब तुमने एक अमल कर लिया उसके बाद अल्लाह तबारक व ताला ने वही अमल दोबारा करने की तौफीक दे दी तो उस बात की अलामत है कि पहला अमल कबूल है इंशाअल्लाह। पहला अमल क्या है? कबूल है। इस वजह से नहीं कि उस अमल की कोई खुसूसियत थी, बल्कि इस वजह से कि अल्लाह ने तौफीक दी इसलिए अपनी नमाज और इबादत को भी कभी हकीर, मेरी नमाज क्या उठक बैठक नहीं, ऐसा ना कहो, नमाज की तोहीन होती है। यूं कहो कि मैं इस काबिल नहीं था कि मैं नमाज पढ़ सकता था, इस काबिल नहीं था कि मैं नमाज पढ़ सकता, लेकिन अल्लाह की रहमत और अल्लाह का करम मुझ पर हुआ कि उसने मुझे नमाज पढ़ने की तौफीक दी। हमने किस पर छोड़ दिया? अल्लाह पर छोड़ दिया। इसलिए मौलाना रूम रहमतुल्लाह अलैह की एक मिसाल मैंने बहुत सी मर्तबा सुनाई है, जिक्र की मजलिस में भी बहुत सी मर्तबा। एक बुजुर्ग बहुत दिनों तक नमाज पढ़ते रहे और रोजे रखते रहे, तस्बीहात तस्बीहात कुरान की तिलावतें, کرتے رہے. ایک دن دل میں یہ خیال آیا کہ میں اتنے عرصے سے یہ سب کچھ کر رہا ہوں لیکن اللہ میاں کی طرف سے کوئی جواب ہی نہیں آ رہا کہ ہاں بھائی میرے بندے بہت اچھا کر رہا ہے, کوئی جواب ہی نہیں آ رہا ہے. معلوم نہیں اللہ تعالیٰ کو یہ اعمال میرے پسند ہے یا نہیں, بس اس کی بارگاہ میں مقبول ہے یا نہیں مجھے کیا معلوم. تو آخر اس اپنے شیخ کے پاس گیا, اپنے شیخ مرشد کے پاس گیا اور حضرت سے عرض کی اتنے دل سے میں عمل کر رہا ہوں, کئی کئی دنوں سے نماز روزے تلاوت فنا لیکن اللہ کی طرف سے کوئی جواب ہی نہیں آتا. یہ سن کر شیخ نے فرمایا رب بکور یہ جو تمہیں اللہ تعالی کی توفیق ہو رہی ہے یہی ان کی طرف سے جواب ہے. ظہر پڑھنے کے بعد عصر کی توفیق مل گئی, یہی تو اللہ کا جواب ہے کہ قبول ہے. اس لیے اگر تمہارا عمل قبول نہ ہوتا تو تمہیں دوبارہ اللہ تعالی تسبیحات اور اللہ اللہ کرنے کی توفیق نہ دیتا. کسی اور جواب کے انتظار میں رہنے کی ضرورت نہیں. ایسا تو نہیں ہے کہ تم موسیٰ علیہ السلام کی طرح پہاڑ پر چلے جاؤ اور اللہ سے بات کرو گے کہ میری نماز قبول ہو یا نہیں. تم تو موسیٰ تکلیمہ بننے والے نہیں ہو, کلیم اللہ تھوڑے بننے والے ہو. یہ تو نبی کو اللہ پاک نے وہ درجہ تھا فرمایا تھا. ہمارے لیے تو یہ جواب کافی ہے. مولانا روم فرماتے ہیں مثنوی میں فرماتے کہ گفتہ اللہ تو لبیک ماس زین یازو و درود و سوزک ماس. یہ جو تو اللہ اللہ کر رہا ہے یہ اللہ اللہ کرنا ہی ہماری طرف سے لبیک ہے, یہی لبیک. یا درس میں آ گیا آپ سب, پھر آئندہ ہفتے پھر آئے, اللہ پاک نے اس ہفتے کا آنا آپ کا قبول کر لیا تو پھر توفیق بھی اللہ پاک نے آنے کی. یہ اللہ کی رحمت ہے, اللہ کا کرم ہے, یہ چیز ہے. تو اللہ کا جواب اللہ اللہ کا جواب ایک مرتبہ کے بعد دوسری مرتبہ کرنے کی توفیق یہ اللہ کا جواب ہے. یہ کون کہہ رہے ہیں؟ مولانا روم رحمت اللہ علیہ مثنوی شریف فرماتے ہیں. بلکہ ایک بہترین مثال ہے, ایک دن کسی آدمی کے پاس جا کر اس کی تعریف کرو اور اس کے بارے میں اچھے اچھے کلمات کہو, ماشاءاللہ تم تو ایسے ہیں, ماشاءاللہ بہت سخی ہے, فلاں ہے فلاں ہے فلاں ہے, اور تم اگلے دن پھر جا کے اس کی تعریف کرو اور اس کے بارے میں اچھے اچھے کلمات کہو, تیسرے دن پھر جا کر اس کی تعریف بھی کلمات کہو. اب اگر تمہارا یہ عمل اس آدمی کو پسند ہوگا تو وہ تمہاری بات کو سنے گا, منع نہیں کرے گا. لیکن اگر تمہارا یہ عمل اس کو پسند نہیں ہوگا تو ایک مرتبہ کرو گے, دو مرتبہ, تیسری مرتبہ وہ تمہیں باہر نکال دے گا اور تمہیں تعریف کرنے نہیں دے گا. اسی طرح جب تم نے اللہ کا ذکر کیا پھر اللہ نے اس کو جاری رکھا, پھر دوبارہ تم کو توفیق دی, پھر تیسری بار توفیق دی, پھر چوتھی بار تمہیں نماز کی, درس میں حاضر کی, روزے کی, زکات کی, چیریٹی کی توفیق دی, تو یہ اس بات کی علامت ہے کہ تمہارا یہ عمل اللہ کو پسند ہے, یہی ٹوٹا پھوٹا عمل اس کے یہاں پسند ہے انشاءاللہ. لہذا اس کی ناقدری مت کرو بلکہ اس پر اللہ تبارک و تعالیٰ کا کیا کرو, شکر ادا کرو. ان تمام گفتگو کا حاصل اور خلاصہ ہمارے حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ بیان کرتے ہیں کہ سیدھی سیدھی بات یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی سنت کے مطابق عمل کرتے رہو اور ہر ہر عمل پر اللہ کا شکر ادا کرو. یا اللہ آپ نے اپنے فضل و کرم سے توفیق عطا فرمائی, آپ کا شکر ہے, میرے اندر کوئی طاقت نہیں تھی, جب اپنی غلطی اور کوتاہیوں کا خیال آئے تو اس پر توبہ اور استغفار کر لو کہ یا اللہ مجھ سے کوتاہی ہو گئی, مجھ سے پھلا گناہ ہو گیا, معاف کر دیجئے. ایسا کرنے سے انشاءاللہ توازو پیدا ہو جائے گا اور شکر کا حق بھی عطا ہو جائے گا. یہ خلاصہ ہے توازو کا, کہ توازو انسان میں کیسے آئے گا, اپنے گناہوں پر اپنی کوتاہیوں پر استغفار, چلتے پھرتے اٹھتے بیٹھتے اللہ کے سامنے استغفار کیا کرے اور جو عمل کر لیا آپ نے اس پر اللہ کا شکر ادا کرے. یہ چیز آدمی کرتا رہے گا. اور توازو حاصل کرنے کا طریقہ کیا ہے, یہ آج کے سبق میں سکھایا جا رہا ہے. اللہ کے حبیب صلی اللہ علیہ وسلم کا توازو اتنا تھا, ہم چاہتے ہیں کہ یہ توازو ہماری زندگی میں بھی آئے, لیکن کیسے آئے؟ دیکھو اللہ کے حبیب صلی اللہ علیہ وسلم کہ آپ کی بخاری اور مسلم کی میں نے کچھ حدیثیں سنائی آج کے سبق میں, دیکھیے کیسے ہماری زندگی میں آئے. تو فرمایا اپنے آپ کو یہ سمجھو کہ میں تو بندہ ہوں, میں تو کیا ہے بندہ ہوں, اللہ تعالی جو کچھ میرے ذمے میں لگا دیں گے یعنی جو کچھ مجھے حکم کر رہے ہیں وہ کیا کروں گا, میں کروں گا. اب اگر وہ کہیں منصب پر بٹھا دیں تو میں منصب کا یعنی بڑے کام پر لگا دیا تو وہ کام بھی کروں گا, چونکہ میں تو اس کا کیا ہوں بندہ ہوں غلام ہوں. لیکن اللہ تعالی نے جو کچھ مجھے یہ توفیق دی ہے یہ اللہ کی عطا ہے. کس کی عطا ہے بھائی؟ اللہ کی, میرا اس میں کوئی دخل نہیں ہے. اس طرح کرنے سے شکر اور توازو دونوں جمع ہو جاتے ہیں. اللہ نے جو کچھ مجھے کہا ہے اس کو میں کرتا رہوں گا, یہ اللہ کا شکر ہے, لیکن میرے اندر میں کوئی طاقت نہیں ہے. اسی لیے صوفیہ کرام بہت عجیب بات فرماتے ہیں, جس کو اللہ تعالی معرفت عطا فرما دے وہ ایسی چیزوں کو جمع کرتا ہے جو بظاہر ایک دوسرے کی اپوزٹ نظر آتی ہے. مثلاً ایک طرف اپنے عمل کی حقیر بھی کرتا ہے کہ میں تو کچھ بھی نہیں ہوں بھائی, اللہ کی تعریف اور اللہ کی توفیق ہے. دوسری طرف اپنے عمل پر عجب بھی نہیں کرتا یعنی تکبر بھی نہیں کرتا, ایک طرف اپنے عمل کو بڑا بھی نہیں سمجھتا, دوسری طرف تکبر بھی نہیں کرتا. یہ دونوں الگ الگ نظر آ رہا ہے, یا تو اپنے عمل کو اچھا سمجھے یا تو پھر تکبر نہ کرے. یہ سوچنا کہ میری نسبت سے یہ عمل حقیر ہے, میں تو میرے اعتبار سے عمل تو حقیر ہے, اللہ تعالیٰ کی نسبت سے عمل کیا ہے عظیم ہے. میرے اعتبار سے کیا ہے چھوٹا عمل ہے, اللہ کے اعتبار سے کیا ہے عظیم ہے. تو اللہ تبارک و تعالیٰ کی توفیق کی نسبت یہ ہے کہ ان کا انعام ہے کہ یہ دونوں چیزیں کرنے کی جب جمع ہو جائے گی تو اللہ تعالیٰ توازو کی توفیق پیدا کر دے گا. آج کے سبق کا خلاصہ یہ ہے, شکر بھی کثرت سے کرو اور توازو بھی کثرت سے کرو. اور آج کے سبق میں اللہ تبارک نبی اکرم صلی اللہ علیہ وسلم کی ان دو حدیث کے بعد تیسری حدیث کا بھی ترجمہ کر لیتا ہوں کہ لقمہ گر جاتا تھا اللہ کے حبیب صلی اللہ علیہ وسلم اس کو اٹھا کر کھا لیتے تھے, صاف کر کے کیا کر لیتے تھے کھا لیتے تھے. ہم دسترخوان بچھاتے ہیں چادر کو یا ٹیبل پر بیٹھے ہیں وہ تو صاف ہے, پھر بھی ہم پلیٹ سے نیچے اپنے ہاتھ سے دو چار دانے گر جائیں اٹھا کر کبھی نہیں کھاتے. اس سنت کو ہم نے کبھی ادا نہیں کیا, بلکہ اگر صاف ہے تو اس کو آج کل تم چادر بٹھا کے نیچے بیٹھ جائے اس پر دسترخوان بھی رکھ دیتے پھر بھی گر جائے تو صاف ہے. اس زمانے میں تو اتنی زیادہ تو وسعت نہیں تھی, پھر بھی دیکھیے حدیث بخاری شریف مسلم شریف کی ہے, جب کھانا فرماتے تھے اپنی تین انگلیوں سے وہ اس کو کیا کرتے تھے کھانے کے بعد انگلیوں کو چاٹ لیتے تھے. انس رضی اللہ تعالیٰ فرماتے ہیں جب تم میں سے کسی کا لقمہ گر جائے تو اس سے مٹی کو صاف کر لو, یا تو مٹی کا سوال ہی نہیں مٹی کو صاف وغیرہ صاف کر لے کر کے کھا لے, کیوں یہ کھانا تم شیطان کے لیے چھوڑ رہے ہو. اللہ کے نبی کیا فرماتے ہیں یہ نیچا کھانے گرا ہوا ہے اس کا کون کھائے گا شیطان کھائے گا, ارے تمہارا کھانا شیطان کھا رہا. شیطان آپ نے حکم دیا کہ پیالے کو چاٹ کر صاف کرو, فرمایا تم نہیں جانتے تمہارے کھانے کے کون کون سے حصے میں اللہ پاک نے برکت رکھی ہے. یہ بعض علماء فرماتے ہیں حقیقت میں شیطان کھاتا ہے, جیسے حدیث میں ہے جب میاں بیوی جمع ہوتے ہیں جمع کے لیے تو ایسی صورت میں دعا پڑھ لیا کرو اللہ بسم اللہ اللہم جنبنا الشیطان وجنبی الشیطان ما رزقتنا. جب شوہر اور بیوی دعا نہیں پڑھتی ہے اور دونوں انٹرکوز اور جمع کرتے ہیں تو تیسرا شیطان ساتھ میں شامل ہوتا ہے. یہ ترمذی شریف کی حدیث ہے, فرمایا اگر وہ پریگننٹ ہو گئی تو اس میں شیطان کا بھی حصہ ہے. میں میرے کل ہی حدیث درس میں سنائی بچوں کو کہ تم لوگ یہ حدیث یہ دعا یاد کرتے ہو, بہت سے جن کو یہ دعائیں یاد نہیں ہوتی بس بسم اللہ بغیر بسم اللہ کے, تو کیا بسم اللہ ہی اللہم جنبنا الشیطان وجنب الشیطان ما رزقتنا, اللہ کے نام سے یا اللہ میں یہ حلال کام کر رہا ہوں، شیطان سے میری حفاظت کر، اور اس نطفے سے اگر بچہ پیدا ہو جائے، ماں رزق تنا جو تو مجھے دینے والا ہے، اس بچے میں شیطان کو شامل نہ کرنا، ورنہ پھر بچہ پیدا ہوگا تو اس میں شیطان کا دخل ہے، وہ کبھی ماں باپ کا فرما بردار نہیں بنتا ہے۔ یہ بات ہے، لکمے میں بھی کھاتا ہوں لکمہ گر جائیں تو اس کو اٹھا لو، شیطان کے لیے نہ چھوڑو۔ بعض علماء فرماتے ہیں حقیقت میں شیطان کھا لیتا ہے، دوسرے علماء فرماتے ہیں لکمے کو گرنے کے بعد اس کو نہ کھانا گویا تم نے اس کو حقیر سمجھا۔ کھانے کو کیا سمجھا؟ حقیر سمجھا، تو متکبر لوگوں میں شامل ہو گیا۔ تو کس میں شامل ہو گیا؟ تکبر کرنے والوں میں سے، اور متکبرین کرنے والے لوگ شیطان کے کام کرنے والے ہوتے ہیں، اس لیے کہا کہ یہ شیطان کے لیے تمہیں چھوڑا ہے۔ تو یا تو حقیقت میں شیطان کھاتا ہے یا پھر اس کو تم حقیر سمجھتے ہو۔ میرے نبی صلی اللہ علیہ وسلم سے بڑا کون آدمی ہو سکتا ہے؟ کون ہو سکتا ہے؟ بڑا انسان کون ہے؟ لیکن دیکھیے، اگر کوئی لقمہ گر جاتا تھا تو صاحب کا جو اس کو اٹھا کر کھا لیا کرتے تھے، اور برتن کو چاٹ لے، معلوم نہیں ہے کہ برتن میں کچھ سالن رہ گیا، کچھ دانے رہ گئے ہیں، ہو سکتا ہے جتنا کھانا تم نے کھایا اس میں برکت نہیں، اس کھانے میں بھی برکت باقی ہے، تو کہیں ایسا نہ ہو تو برکت سے محروم ہو جائے۔ سمجھ بات، پہلے یہ ہے کہ جتنا کھانا اتنا ہی لو، جتنا اتنا زیادہ لے لیا اتنا کھایا باقی چھوڑ دیا، ایسا بھی نہ کرو کہ کھانا پی رہے جتنا پہلے، اس نے کھانا کو لے کر جانے والا نہیں ہے، ایک چمچہ نکال لیا پورا، پھر دوسرا بھی لے لے، پھر تیسرا، تاکہ تم آرام سے کھا سکو اور پلیٹ کو کیا کر سکو۔ صاحب بعض روایت میں ہے شمائل میں کہ پلیٹ کو کھانے کے بعد انگلی سے آپ نے چاٹ لیا، تو ابھی آج کل تو دوسری پلیٹ ہے ڈالنے والی، اس زمانے میں پلیٹ کاچ کی یا پھر مٹی کی گوٹی تھی۔ فرمایا جب تم چاٹ لیتے ہو جب تک اس کو دھوتے نہیں، اس کا بھی مطلب نہیں کہ ایسے چھوڑ دو، دھو نہیں برتن کو، وہ پلیٹ بھی تمہارے لیے دعا کر دی ہے۔ آئی بات سمجھ میں؟ تو اللہ کی نعمت خواہ مقدار میں کتنی ہی کم کیوں نہ ہو، ضائع نہیں کرنا چاہیے، اس کی بھی قدردانی کرنی چاہیے۔ اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے۔ کچھ اور بھی باتیں ہیں کہ نبی صلی اللہ علیہ وسلم بکریاں بھی چڑھائی ہے اور مہمانی بھی کی ہے، اور آپ کی اونٹنی اور کچھ بھی، انشاءاللہ آئندہ زندگی باقی رہے اس کو ہم بیان کریں گے۔ اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے۔ اللہم صلی علی سیدنا مولانا محمد نبی الامی وعلی آلہ وبارک وسلم تسلیما، یا رحم الراحمین، یا ذو الجلال والاکرام، یا اللہ یا رحمان یا رحیم، اللہم صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم۔ یا اللہ تیری توفیق سے ہم نے کچھ پیارے حبیب صلی اللہ علیہ وسلم کی احادیث پڑھی ہے اور سب نے بیٹھ کر سنی ہے، لوگوں نے مکسلر پر بھی سنی ہے، گھروں پر بھی سنی ہے۔ اللہ پاک ان احادیث کی برکت سے، تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی برکت سے الہ العالمین ہم پورے مجمع کی مغفرت فرما دے۔ یا اللہ پورے مجمع کی مغفرت فرما دے اور ہمیں تیرے نیک بندوں میں شامل فرما، ہماری انگلیاں پکڑ کر ہمیں صراط مستقیم پر چلا دے۔ یا اللہ ہمارے آل و اولاد کی، ہمارے ماں باپ کی، رشتہ داروں کی، بھائی بہنوں کی، پوری امت کی اور یہ مجمع میں بیٹھے ہوئے سب کی مغفرت فرما۔ اے اللہ جن کے ماں باپ دنیا سے جا چکے اللہ ان کی بھی مغفرت فرما، یا اللہ ان کی قبر کو جنت کا باغ بنا، یا اللہ تیری خصوصی رحمتیں ان کی قبر میں اتار دے، الہ العالمین ان کے لیے جنت الفردوس کا دروازہ کھڑکی کھول دے، یا اللہ عذاب سے ان سب کو بچا لے، یا اللہ جتنے لوگ زندہ ہیں الہ العالمین اے اللہ سب کے گناہوں کو معاف فرما اور سب کو اے اللہ صراط مستقیم پر چلا دے۔ یا اللہ اس مجمع میں جتنی مائیں اور بہنیں جتنے لوگ بیٹھے ہیں اللہ جو بھی بیمار ہو سب کو شفا عطا فرما، گھروں میں سننے والیاں، سننے والے اور مکسر پر سننے والے جہاں کہیں اللہ سب کو شفا عطا فرما، سب کو عافیت نصیب فرما۔ الہ العالمین دین کے اوپر چلنے کی ہمیں توفیق نصیب فرما، شیطان سے اور نفس سے اور خواہشات سے اللہ ہم سب کی حفاظت فرما، نفس کی یا اللہ اور شیطان کی ہر پروپیگنڈا سے اللہ ہم سب کی، ہمارے آل اولاد کی حفاظت فرما۔ یا الہ العالمین ہمارے روزی میں برکت عطا فرما، یا اللہ ہماری روزی میں برکت عطا فرما، حلال روزی نصیب فرما، حلال لقمے نصیب فرما۔ اے اللہ ہم تجھ سے مانگتے ہیں ہمیں تیرے حبیب صلی اللہ علیہ وسلم کی سنت کے مطابق زندگی گزارنے والوں میں سے بنا دے. اے اللہ تو راضی نہیں ہوتا جب تک کہ انسان کی زندگی نبی صلی اللہ علیہ وسلم کی سنت کے مطابق نہ ہو. یا اللہ ہمیں پیارے حبیب صلی اللہ علیہ وسلم کی سنت کے مطابق زندگی گزارنے کی توفیق نصیب کر. اے اللہ ہزاروں سنتوں کے جنازے ہم نکال رہے ہیں, یا اللہ ہمیں توفیق دے دے, ہمیں توفیق دے دے پیارے حبیب صلی اللہ علیہ وسلم کی سنت کے مطابق زندگی گزارنے کی. اللہ ہم سے راضی ہو جا, ہم سے راضی ہو جا, ہم سے راضی ہو جا. یا اللہ یا رحمان یا رحیم ہمیں شیطان اور نفس کے حوالے نہ فرما. یا اللہ ہمارے دلوں کو پاک اور صاف فرما حسد سے, بغض سے, کینہ سے, کپٹ سے, اور اللہ تکبر سے, برائی سے. اے اللہ دوسرے کو حقیر سمجھنے سے, دوسرے پر بہتان لگانے سے, اللہ العالمین دوسروں کی غیبت کرنے سے, اے اللہ ہماری ہم سب کی حفاظت فرما, ہم سب کی حفاظت فرما. یا رحم الراحمین یا اکرم الاکرمین, یا اللہ جتنے لوگ دنیا سے جا چکے ان کی مغفرت فرما, اور جتنے دنیا میں موجود ہیں سب کی مغفرت فرما, سب کی زندگیوں میں سکون نصیب فرما, عفو عافیت نصیب فرما. یا اللہ ہمارے دوست, اے اللہ ان کی بیوی عظمت بی کا انتقال ہوا ہے, اے اللہ ان کی بار بار مغفرت فرما, بار بار مغفرت فرما, ان پر رحم فرما, ان کی قبر کو جنت کا باغ عطا فرما, جنت کا باغ بنا دے. اے اللہ ان کی حسنات کو قبول فرما, سیئات کی مغفرت فرما. وہ ہم سے بہت زیادہ کلوز تھے, اے اللہ ہم سے وہ محبت اور پیار کے ساتھ ہدیہ بھی دیا کرتے تھے اور ہر وقت وہ دعائیں دیتے تھے. اللہ آج ان کا انتقال ہو گیا ہے, اللہ ان کی بار بار مغفرت فرما, اللہ بار بار مغفرت فرما. اے اللہ ان کے شوہر, اے اللہ ان کو صبر جمیل نصیب فرما, صبر جمیل نصیب فرما. اے اللہ ان کی اولاد کو بھی صبر جمیل نصیب فرما. اے اللہ العالمین یا ارحم الراحمین جو مانگا وہ بھی عطا فرما. نہ مانگ سکے اپنے فضل و کرم سے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے, اے اللہ تو ہماری دعاؤں کو تو قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم.